नमस्कार, अन्तर सम्वादबाट सन्तोष रेग्मी। आज पुसको चार गते दिनहुँ चिसो बढ़दै गएको छ। देशका सबैजसो भाग जाडोले प्रभावित भइरहेका बेला हालैको भूकम्पका कारण घर बाहिर रहन बाध्य भएका जाजरकोट, पश्चिम रूकुम र बझाङ सहितका जिल्लाका स्थानीय थप प्रभावित भएका छन्। चिसोको पछिल्लो प्रवृत्ति र रोकथामका उपाय एवं प्रयासका विषयमा आजको अन्तर सम्वादमा हामी कुराकानी गर्नेछौ। कुराकानीमा हामी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्का र मौसमविद प्रतिभा मानन्दरसँग सम्वादमा रहनेछौ। हामीसँग मौसमविद प्रतिभा मानन्दर प्रत्यक्ष सम्पर्कमा आइसक्नु भएको छ। हजुर मानन्दरज्यू, स्वागत छ यहाँलाई। हजुर, मौसमको पछिल्लो अवस्था कस्तो छ? जाडोको प्रवृत्ति, चिसोको प्रवृत्ति कसरी चाहिँ देखिएको छ?
अहिले हाल चाहिँ नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको हुनाले अहिले चाहिँ अब यो देशैभरि विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अहिले हालको अवस्था कुरा गर्नुपर्दा आंशिक बदलीको अवस्था रहेको छ भने बाँकी भूभागमा सामान्यतया सफा नै रहेको छ। आजबाट केही दिनको लागि वर्षा र हिमपातको सम्भावना देशैभरिको लागि छैन। देशैभरि आंशिक बदलीदेखि सामान्यतया सफा रहने नै सम्भावना देखिन्छ, तर चिसो चाहिँ क्रमिक रूपमा बढ्दै जाने सम्भावना रहन्छ।
हजुर, अब जस्तो जुन प्रवृत्ति जुन देखिएको छ, अब यो कसरी बढ्नेछ चिसोको, केही हामीले चाहिँ भनौँ न आगामी केही दिनहरूका बारेमा हामी जानकार छौँ?
छौँ, हामी 72 घण्टाको फोरकास्ट गर्छौँ। 72 घण्टाभरि नै तिनै दिनभरि चाहिँ अब यो वर्षाको सम्भावना चाहिँ छैन। हिमपातको उच्च पहाडी तथा हिमाली भूभागमा पनि हिमपातको सम्भावना न्यून नै छ। देशैभरि यो आंशिक बदलीदेखि सामान्यतया सफा रहने र तराईको भूभागमा जुन सुकुरो लाग्ने पनि हुन्छ नि, त्यो पनि बिहान मात्रै लाग्ने र दिउँसो दिन चढ्दै गएपछि यो डिसिपेट भएर अथवा सुधार हुँदै जाने र क्लियर हुने सम्भावना चाहिँ रहन्छ। होइन, यो पश्चिमी वायुको प्रभावले गर्दा एकदम हाई क्लाउडहरू आइराख्ने, दिनैभरि हाई क्लाउडहरू आइराख्ने भएकोले आकाशमा बादल भएपछि चाहिँ यो हुसु कुहिरो लाग्ने लागे तापनि छिटै चाहिँ क्लियर भएर जाने, सफा भएर जाने सम्भावना हुन्छ। आज दुई तिन दिनभरिको लागि नै यही अवस्था रहने सम्भावना हुन्छ।
हजुर, यो बादलका कारणले चिसो चाहिँ बढ्न सक्छ होइन?
बादलका कारणले चिसो बढ्ने होइन कि, बादलका कारणले तराई भूभागमा यो लाग्ने हुसु कुहिरो चाहिँ बिहानी पख लागे पनि तुरन्तै यो खुलेर जाने सम्भावना चाहिँ दिनैभरि रहने सम्भावना चाहिँ कम छ। यो दिनैभरि यो हुसु कुहिरो लाग्दा पनि तराई भूभागमा जाडो भएर जनजीवन प्रभावित हुने सम्भावना रहन्छ, तर त्यस्तो अवस्था चाहिँ अब क्लियर भएर गएपछि त्यस्तो अवस्था चाहिँ नराख्ने र घाम खुलेर गएपछि त्यतातिर दिनैभरि चिसो हुने सम्भावना कम हुन्छ, घाम देखिने सम्भावना भएपछि त्यतातिर न्यानो हुने सम्भावना हुन्छ। जहाँसम्म अब यो तपाईँले भन्नुभयो अस्ति जाजरकोट र यो जाजरकोट आसपासको क्षेत्रहरूमा यो भूकम्प प्रभावित क्षेत्र को कुरा गर्नुभएको छ, त्यतातिर पनि अब घाम लाग्ने सम्भावना चाहिँ देखिन्छ होइन। तैपनि निरन्तर हरेक दिन न्यूनतम तापक्रम, न्यूनतम र अधिकतम भन्नु पर्यो, घट्दै जाने हुनाले त्यतातिर बस्ने अथवा देशैभरि जता पनि बस्नुहुनेहरूले चाहिँ चिसोबाट बस्नको लागि उपायहरू अप्नाउनु पर्ने देखिन्छ।
धन्यवाद मानन्दरज्यू। उहाँ हुनुहुन्थ्यो मौसमविद प्रतिभा मानन्दर। चिसोको पछिल्लो अवस्था र आगामी 72 घण्टाको प्रवृत्ति बारे अन्तर्सम्वादमा जानकारी दिनुहुँदै हामी आज चिसोका कारणले प्रभावित भएका, खास गरी भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास लगायतका विषयमा अब सम्वाद जोड्न गइरहेका छौं। सरकारले ती क्षेत्रहरूमा अस्थायी आवासका लागि बजेटको व्यवस्था पनि गरेको छ। 2 अर्बभन्दा बढ़ी रकम त्यहाँ पठाइ पनि सकिएको छ। त्यहाँ आवास निर्माणको कार्य कसरी अघि बढ़ेको छ, यी लगायतका विषयमा सम्वादमा हामीसँग जोडिनु भएको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्का। प्रवक्ताज्यू
हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद।
हजुर, हामीले भर्खरै मात्रै मौसमविदसँग कुराकानी गर्यौं र अब यो चिसो बढ़ने क्रम चाहिँ अगाडि बढ्दैछ, किनभने आज पुसको 4 गते हो यो महिना, त्यसै पनि -50 हो। अहिले खास गरी यो चिसोबाट बच्न, बचाउनका लागि सरकारले गरिरहेको प्रयास, आम रूपमा गरिरहेको प्रयासका बारेमा शुरू गरौं, त्यसपछि हामी भूकम्प प्रभावित क्षेत्रमा पुगौंला।
हजुर, धन्यवाद। यो कतिपय विपदहरूको यो समय र परिस्थितिले पनि ठूलो अन्तर पार्ने रहेछ। अहिले भूकम्प गयो र यो जाडोको मौसम ठ्याक्कै सुरु हुने परिस्थितिमा परेको भएर, हेलो,
हजुर हजुर भन्नुहोस्।
हजुर, परिस्थितिमा परेको भएर दोहोरो चाहिँ मार अहिले परिरहेको छ। न्यानोबाट न्यानो बनाउनको लागि हामीले सबैभन्दा पहिला राहतको चरणमा यो विपद पछाडि चाहिँ हामी खोज उद्धार उपचार राहत अनि अस्थायी आवास गर्दै चाहिँ पुननिर्माणतिर जान्छौँ। यसका विभिन्न चरणहरू हुन्छन्। हामीले राहतको चरणमा नै न्यानो बनाउनको लागि केही प्रयत्नहरू गऱ्यौँ, जस्तो सुत्केरी महिला रोगीहरूलाई अरे न्यानो कपडा वितरण गर्ने, उहाँहरूको लागि टेन्ट नै विशेष खालको पनि हुँदा रहेछन्, केही थोरै त्यस्ता टेन्टहरू वितरण गर्ने, न्यानो चुलोहरू सहितको चाहिँ राहतको प्याकेजभित्रै यी कुराहरू प्रबन्ध गऱ्यौँ र झट्ट सुरुमा आएको त्यो चिसोको प्रभावबाट केही हदसम्म यो एउटा लक्षित वर्गलाई चाहिँ जोगाउने प्रयत्न गऱ्यौँ र सबैलाई जोगाउने एउटै मात्रै चाहिँ प्रभावकारी उपाय भनेको अस्थायी आवास नै हो भन्ने कुरामा चाहिँ हामी कन्भिन्स भयौँ। त्यो कुरा चाहिँ हामीलाई लाग्यो। त्यसपछि हामीले रातारात गरेर चाहिँ यो अस्थायी आवास निर्माणको कामलाई जति हुन्छ तीव्रता दिनको लागि प्रयत्न गऱ्यौँ। त्यसका लागि हामीले म्याद तोकेनौँ। म्याद तोकेर काम गर्ने भन्दा पनि हामीले लगातार केन्द्रबाट पठाउनु पर्ने बजेट पठाउने, नीति बनाउने र त्यो नीति तुरुन्तै पठाउने, नीतिले पनि दुई दिन तिन दिन पनि ढिलो हुने जस्तो परिस्थिति आयो भने हामीले त्यसलाई परिमार्जन गरेर सरल बनाउने काम केन्द्रबाट गऱ्यौँ भने जिल्लाबाट त्यो विवरणहरू चाहिँ सङ्कलन गर्ने, प्राविधिक लाउने, नाचजाँच गर्ने कुराहरू केही नगरिकन सोझै व्यक्तिले मेरो घर भत्क्यो भनेर मात्रै भन्ने वडा अध्यक्षले उहाँको घर भत्क्यो बनाउनु पर्छ यति भनेका भरमा चाहिँ पैसा चाहिँ सोझै ब्याङ्कमा पुर्याउने र ब्याङ्कले पनि खाता खोल्ने लगायतका कामहरू झन्झटहरू नलगाउने, स्थानीय तहले घर भत्किएका मानिसको विवरण र पैसा पठाइसकेपछि अटोमेटिक ब्याङ्कले खाता चाहिँ खोल्ने अथवा पछि फुर्सदमा खाता खोल्ने, ती लाभदायहरूलाई चाहिँ रकम तुरन्तै उपलब्ध गराउने, यी यस्ता प्रबन्धहरू जसलाई जति छिटो बनाउन सकिन्थ्यो, जति तीव्रता दिन सकिन्थ्यो त्यो तीव्रताका साथ हामीले यो अस्थायी आवास निर्माणका लागि प्रयत्न गऱ्यौँ। र यसमा अर्को प्रयत्न के पनि गऱ्यौँ भने स्थानीय अब सरकारले सामान किनेर दिने भन्दा आफै सामान किनेर चाहिँ घर बनाउनु प्रभावकारी पनि हुने भयो। जनताको च्वाइसको कुरा उहाँहरूले छनौट गरेर पनि सामग्री किन्न पाउने कुरा रह्यो र त्यसका लागि स्थानीय बजारमा सामग्रीको अभाव नहोस् भन्नका लागि सरकारले पैसा त दिन्छ तर सामग्रीका लागि पनि केन्द्रमा रहेका चाहिँ एफएमसिसिआई अथवा सिआइएन चेम्बर अफ कमर्सका प्रतिनिधिहरूलाई बोलाएर हामीले बैठक गऱ्यौँ र उहाँहरू मार्फत यी पाँचवटा जिल्लाका भत्किएका घरहरू भत्किएका स्थानीय बजार सेन्टरहरू चाहिँ तपाईँहरूलाई जानकारीमा हुन्छ व्यापारी साथीहरूलाई त्यहाँ चाहिँ निर्माण सामग्रीहरू सरल सुलभ ढङ्गले उपलब्ध हुने र सुपथ मूल्यमा उपलब्ध हुने वातावरण बनाइदिनुहोस् भनेर यसको समन्वय पनि हामीले यो प्राधिकरणबाट गऱ्यौँ र यसरी अस्थायी आवास निर्माणलाई जति सक्दो छिटो बनाउने प्रयत्न अहिले एनडीआरआरएमको रह्यो।
हजुर, अब यो प्रयत्नमा अहिलेसम्म कस्तो नतिजा प्राप्त भएको छ? कति अस्थायी आवासहरू बनिसकेको विवरणहरू यहाँहरूसँग छ? कतिवटा अस्थायी आवासहरू निर्माण गर्नुपर्ने लक्ष्य यहाँहरूको छ?
हामीले चाहिँ यो पाँचवटा जिल्लामा गरेर 62,000 हाराहारीमा बढाउनु पर्छ होला भनेर अनुमान गरेका। हिजो हामीले अहिले पनि सबै घर गर्ने र त्यसको विवरण त ल्याइसकेका छैनौँ, आइसकेका छैन, त हामी यो राहत उद्धारतिरै बढी केन्द्रित छौँ। त्यसमध्ये चाहिँ 60,000 प्लससँग त यो लाभराय कायम भइसके भन्दाखेरि ज जसको घर भत्किएको उहाँहरूलाई लाभराय कायम गर्ने काम भइसक्यो र त्यति मध्येबाट चाहिँ धेरैसँग सम्झौता भएर अब मलाई लाग्छ ज जसको घर भत्किएको उहाँहरूको पहिचान रेकर्ड र काम चाहिँ भइसक्यो, सम्झौताको प्रक्रियामा गइसक्यो। अब अहिले बने कति भन्ने कुरा छ। अहिले चाहिँ मानिसहरू त्यो घर बनेको कुरा चाहिँ व्यवस्थित गर्नेतिर अथवा आफ्नो घर बनिसक्यो भने अर्को छिमेकीको घर बनाउनेतिर लागेको भएर हामीले त्यो कुरामा बढी फोकस गरेका छौँ, यो घर कति बन्ने भनेर रिपोर्ट लिनेमा भन्दा पनि। तर पनि हाम्रो रिपोर्टमै आएका चाहिँ करिब 8,000 जति छन्, अस्तिसम्मको हो, हिजोको पनि डाटा आउँदैछ, अब दिनभरिको डाटा बेलुका लिनुपर्ने हुन्छ। तर अहिलेसम्म हाम्रो उसमा चाहिँ 12,000 भन्दा बढी घर चाहिँ फिल्डमा बनिसकेका छन्।
हजुर हजुर, अब 62,000 बनाउनु पर्ने होइन त हामीले लमसम
62,000 अनुमान गरेको, 60,000 जति आयो, अब अहिलेसम्म आएको चाहिँ 60,300 आएको, 37 आएको छ, लाभ राय कायम भएका छन् भनेको दुई तिन दिनदेखि यो संख्या नबढ्दाखेरि अब बनाउनु पर्ने घर यति हो भन्ने हामीले अनुमान गरेका छौँ।
हजुर, जस्तो अब यो यसमा चाहिँ विभिन्न क्षेत्रबाट सहयोगहरू जुटिरहेको छ र विभिन्न पक्षहरूबाट पनि अब अस्थायी आवासको निर्माणमा पनि राजनीतिक दलहरू अन्य क्षेत्रबाट पनि स्वयंसेवकहरू खटिएर पनि यी निर्माणका कामहरू भइरहेका छन्, यसको समन्वय संयोजन चाहिँ कसरी भइरहेछ?
अब यो विपदको बेलामा एकदमै हामी हताश हुन्छौँ, यो व्यवस्थापनमा पहिलेदेखिको योजना हुँदैन, त्यसैले अलिअलि सुरुमा अप्ठ्यारो चाहिँ भयो, तर अहिलेको यो अस्थायी आवास निर्माण गर्ने क्रममा सरकारले यति धेरै काम गर्यो मैले अघि भने, तर यही रफ्तारमा विभिन्न संघ संस्था राजनैतिक दल र दलका चाहिँ भातृ संस्थाहरूले चाहिँ ठूलो योगदान गर्नुभएको छ, उहाँहरूलाई नेपाल सरकारको तर्फबाट म धन्यवाद र आभार पनि व्यक्त गर्दछु। र अब उहाँहरूलाई संयोजन गर्ने काम चाहिँ स्थानीय तह नै हो, यो विपद व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई नै छ, र व्यवहारमा पनि यो स्थानीय तहले गरेको जति प्रभावकारी केन्द्रबाट गरेर नहुने कुरा व्यवहारले पनि यसलाई पुष्टि गरेको छ, र यिनीहरूको चाहिँ उहाँहरूले कति काम गर्नुभयो, कहिले गर्नुभयो, यो सबैको अभिलेख पनि राख्नु आवश्यक छ, र यो अभिलेख राख्ने यसलाई व्यवस्थापन गर्ने कुरामा केन्द्रले चाहिँ सघाउँदैछ, कसरी गर्दा राम्रो हुन्छ, के गर्दा राम्रो हुन्छ, त्यसका लागि प्रविधिहरू दिने, रेकर्ड गर्ने त्यो फर्मेटहरू दिने कुराहरू हामी केन्द्रबाट गर्दैछौँ, र यसलाई संयोजन चाहिँ सम्बन्धित स्थानीय तहले नै गरिरहेको छ। एउटा पक्ष यो छ भने अर्को पक्ष स्वयं जो जो जानुभयो खट्नुभयो उहाँहरू स्वयंले पनि यो व्यवस्थापनमा सहयोग गर्ने स्थानीय तहलाई सहयोग पुर्याउनु पनि भयो, होइन, को को आयौँ, कहाँ कहाँ आयौँ, के काम गऱ्यौँ, कति गऱ्यौँ, के गर्दैछौँ भन्ने कुराहरू जानकारी दिएर सम्बन्धितले पनि सहयोग गर्नुभयो, र अब पनि यसै गरी सहयोग गर्न पनि म हार्दिक अनुरोध गर्दछु।
प्रवक्ताज्यू, अब जस्तो हिजो साँझसम्मको यहाँहरूको विवरण अनुसार 2,34 करोड रकम चाहिँ सम्बन्धित पालिकाहरूमा निकासा भएको छ, अर्थ मन्त्रालयले यहाँहरूलाई निकासा गरेको छ, यहाँहरू मार्फत त्यहाँ त्यो रकम पुगेको भनिएको छ, ती रकमहरू अहिलेसम्म सम्बन्धित पालिकाले कसरी चाहिँ खर्च गरिरहेका छन्? अब यो ठ्याक्कै अस्थायी आवास निर्माणमा जो प्रभावित भयो उनीहरूलाई नै हातमा रकम दिएर होइन तपाईँ आफै बनाउनुहोस् भनिएको छ कि यसको चाहिँ के छ मोडालिटी, कसरी भइरहेछ काम?
यसको मोडालिटीको कुरा गर्दा हामीले पहिले हामीसँग प्रत्येक जिल्लामा 1 करोड रुपियाँ थियो, यी 5 वटा जिल्ला 20 लाख भन्दा घटी नहुने गरी सबै जिल्लामा विपद व्यवस्थापन कोषमा पैसा थियो, त्यो 5 वटा जिल्लाको 1 करोड थियो, 10 करोड हामीले तत्काल भोलिपल्ट राति भूकम्प गयो उज्यालो भएपछि पठाएका थियौँ, र अस्ति 1,44 करोड हाम्रो विपद व्यवस्थापन कोषमा भएको रकम पठाएका थियौँ, र यो पहिलेको र यो सम्मको पैसा पहिलेदेखि विपद व्यवस्थापन कोषमा भएको रकम हो, र अहिले 1 अर्ब चाहिँ गृह के अरे अर्थ मन्त्रालयबाट निकासा भएर आइसकेपछि यसमध्येको पनि 93 करोड रुपियाँ हामीले चाहिँ पठाइसक्यौँ, गर्दा अहिलेसम्म 2,44 करोड यो अस्थायी आवासका लागि र 11 करोड चाहिँ राहतका लागि यो पैसा फिलमा यी ती 5 वटा जिल्लाहरूमा पुगिसकेको एउटा अवस्था छ। दोस्रो अवस्था हाम्रो कानुनको व्यवस्था कारणले यो जिल्ला मार्फत गयो, तर जिल्लामा यो घन्टा पनि 1 घन्टा पनि बसेन, यो पैसा हामीले बाटो मात्रै त्यो बनायौँ, तर यस्तो फास्ट च्यानल बनायौँ, यो सोझै स्थानीय तहमा जाने गरी बनायौँ, र स्थानीय तहबाट अब जनताकोमा कसरी जान्छ भन्ने मुख्य कुरा यहाँ रह्यो। यो ढिलो हुँदाखेरि यो अस्थायी आवास निर्माण ढिलो भयो भनेर मैले अघि पनि थोरै भने, के अरे सम्बन्धित घर बनाउने मान्छेले निवेदन दिनुहुन्छ, त्यहाँ त्यो वडाध्यक्षले सिफारिस गर्नुहुन्छ, त्यो नि लेख्नु पर्दैन, हामीले फर्मेट दिएका छौँ, जस्ट सही गर्ने मात्रै, यति भएपछि लाभग्राहीको चाहिँ पहिचान भयो। अब उहाँहरूलाई चाहिँ दिने है पैसा भनेर स्थानीय तहले दिनभरिका निवेदन कलेक्सन गर्यो, बेलुका 4 बजे चाहिँ निर्णय गर्यो, लाभग्राही कायम हुनुभयो, र यो लाभग्राही कायम भइसकेपछि उहाँहरूको सूची र 25,000 का दरले पहिलो किस्ताको रकम चाहिँ एकमुष्ट अब योभन्दा के अरे स्थानीय तहले चाहिँ ब्याङ्कमा पठायो, र ब्याङ्कमा यो पैसा चाहिँ यो लाभग्राही जतिजना जम्मा हुनुभयो यतिजना चाहिँ लाभग्राही हाम्रोमा आउनुभयो भनेर त्यो जिल्ला प्रशासनमा लेखेर पठाइसकेपछि जिल्ला प्रशासनले त्यतिजना बराबरको पैसा चाहिँ ब्याङ्कमा पठाइदियो। यसरी यो सूची दिने बित्तिकै जिल्लाले स्थानीय तहलाई दियो, स्थानीयले चाहिँ ब्याङ्कमा पठाइदियो, अनि ब्याङ्कमा पनि गइसकेपछि यो पैसा सोझै जनताको हातमा पुग्यो, यहाँ खाता खोलिराख्न पनि नपर्ने डमी खाता खोल्ने र त्यो खाता चाहिँ भोलि पर्सि व्यवस्थापन गर्ने गरिकन यसरी फास्ट ट्र्याकबाट पैसा जनताकोमा पठाइयो। एउटा तरिका दललाई पैसा नभइकन बजारमा गएर किन्ने अवस्था थिएन, र व्यवहार हो हाम्रो नेपाली चाहिँ एकदम सहयोगात्मक सम्बन्ध राखेर बस्ने समाजमा बस्ने संस्कारयुक्त समाज भएको भएर अहिले मैले व्यवहारमा सुनेको कुरा चाहिँ पैसा आउने कुरा सुनिश्चित छ किनभने यति सजिलो बनाएका छौँ हामीले, त्यस कारणले व्यापारीहरूले लानुहोस् पहिले घर बनाउनुहोस् भनेर पनि त्यहाँ सहयोग गरिराख्नु भएको छ, बजारमा सामान छ अनि त्यो पैसा ब्याङ्कबाट ल्याएर दिने पैसा पनि चाहिँ लिउन्जेलको समय पनि त्यो उहाँहरूले अस्थायी घर बनाउनमा लगाउनु भएको छ, यसरी सामग्रीको उपलब्धता पनि छ र पैसाको पनि चाहिँ एक घन्टा पनि ढिलो नहुने गरिकन प्रणाली व्यवस्थित गरिएको छ, यो प्रणालीका हिसाबले कहीँ अप्ठ्यारो हुनु पर्दैन।
जस्तो अब हजुर हजुर हजुर, तर जुन गति छ नि त्यो गति चाहिँ जुन ढंगले अगाडि बढ्नु पर्थ्यो अथवा जुन अपेक्षित थियो त्यो हुन सकेन भनेर त टिप्पणी भइरहेको छ, यहाँले पनि त्यो कुरा स्वीकार गरिसक्नुभयो, करिब 60,000 घर बनाउनु पर्नेछ, 12,000 मात्रै अस्थायी आवास भनौँ न बनेको छ, त्योमाथि पनि त्यो संख्यालाई लिएर पनि विभिन्न खालका टिप्पणीहरू छन्। यो यस्तो गति ढिलो किन हुन्छ खासमा?
यो गति ढिलै भन्न त मिलेन, त्यहाँ धेरै कुराहरू छ, जस्तो चाहिँ घर बनाउने कुरा चाहिँ ओभरल्यापै गर्न मिल्दैन, छिटो गर्न नै मिल्दैन कतिपय कुराहरू, जस्तो हामीले गाह्रो उठायो भने लगातार 9 फिट गाह्रो उठायो भने गर्लमेन्ट हल्छ, त्यसैले आज 4 फिट भोलि 4 फिट गर्नै पर्छ, एउटा यो स्वाभाविक रूपले लाग्ने समय छ होइन। दोस्रो केही समय त लाग्छ नै, हामीले स्थायी घर बनाउनु पर्यो भनेदेखि हामी आफैले व्यक्तिगत रूपमा बनाउँछौँ वर्ष दिन लाग्छ भने यो अस्थायी आवास बनाउन थालेको त महिना दिन पनि पुगेको छैन नि त, घटना चाहिँ कात्तिको हो, हामीले त खोज उद्धारमा पहिलो हप्ता बितायौँ, त्यस पछाडि राहतमा अर्को एक हप्ता बितायौँ, त्यहाँबाट यी विधि कार्यविधि पैसाको व्यवस्था एक हप्ता गयो र अनि पुगिसक्यो, यति फास्ट फास्ट यो चाहिँ एउटा स्टेज 15 दिनको पहिलो, त्यस पछाडि महिना दिनको 2 महिनाको स्टेज हुने गर्छ अन्तर्राष्ट्रिय अभ्यासमा, हामीले अहिलेको परिस्थितिलाई हेरेर एकदम फास्ट फास्ट गरेर लिएर गयौँ, अहिले जुन ढिलाइ भएको छ यो स्वाभाविक समय नै लागेको छ र यो 12,000 मात्रै घर बनेको जुन मैले भने यहाँलाई, यो 12,000 मात्रै बनेको होइन, रिपोर्टमा यति आएको हो तर फिल्डमा घर बन्न थालेका छन्, ती सबै घर बनिसक्नलाई चाहिँ स्वाभाविक समय नै लाग्छ, त्यो स्वाभाविक समय हो तर जाडोको महिना भएको भएर यो घर नहुँदाखेरि प्रभाव धेरै परेको छ र यसलाई सम्भव छिटो गर्नुपर्ने आवश्यकता चाहिँ महसुस भएको छ र प्रणालीका हिसाबले सरकारको साइडबाट चाहिँ संघीय सरकारको साइडबाट चाहिँ कहीँ पनि ढिलो हुने परिस्थिति कायम के अरे छोडेका छैनौँ, हामीले प्रयत्न चाहिँ त्यो हदसम्म गरेका छौँ, अब स्थानीय तह र स्थानीय समुदाय अनि स्थानीय स्वयंसेवकहरूले पनि यसमा स्वस्तरको भूमिका खेलिराख्नु भएको छ, यो भूमिका अझ बढ्यो भने यो प्रभावकारिता वृद्धि हुने अपेक्षा गर्न सकिन्छ।
हजुर, अब जस्तो चिसोले होइन सुत्केरीको त्यसै गरी ज्येष्ठ नागरिकको मृत्यु भएका विवरणहरू आइ नै रहेका छन्, यहाँले भने जस्तो हो त्यसका लागि समयहरू लाग्छ, यद्यपि जो प्रभावित छ जो पीड़ित छ उनीहरूका लागि त वास्तवमै ढिलै भएकै छ, सरकारले गरिदिएन भन्ने उहाँहरूको त गुनासो छँदैछ, यसलाई अलिक व्यवस्थित गर्ने सन्दर्भमा जस्तो प्रक्रियालाई पनि अझ यहाँले अघि भनिसक्नुभयो कतिपय प्रक्रियाहरू त छोट्याइएको छ, पछि मिलाउने गरी पनि गरिएको छ, अझै यसलाई द्रुतता दिन कुनै विकल्पहरूबारे छलफलहरू भएका छन्?
होइन, विकल्प अवलम्बन पनि गरिएको छ, जस्तो स्थानीय तहसँग मात्रै गएर काम बाँकी रह्यो, अरू काम सबै सकियो, स्थानीय तहको चाहिँ अब यी भर्खरै नयाँ संस्था, त्यहाँ पर्याप्त जनशक्ति नहुने लगायतका कुराहरू र अनुभवको कमीका कारणले क्षमता चाहिँ पर्याप्त छैन, यो अहिले स्थानीय तहमा क्षमता कम भएको कारणले हो र त्यसका लागि हामीले चाहिँ विभिन्न किसिमका स्वयंसेवकहरू परिचालन गर्ने, विभिन्न सङ्घ संस्थाहरूलाई अनुरोध गर्ने र अब नियमित कर्मचारी नभएको हुनाले त्यो नियमित निवेदनहरू लिइदिने लगायतका कामहरूमा सहजीकरण गर्नको लागि भोलिन्टियरहरूको व्यवस्था केन्द्रबाट नै मिलाइदिएका छौँ, जस्तो नेपाल रेड क्रस सोसाइटी अथवा अन्य सङ्घ संस्थाहरूले बसेर टेबल राखेर यो चाहिँ जनताका कामहरूलाई गरिदिनुपर्ने सहजीकरणमा सहयोग गर्नका लागि पनि हामीले चाहिँ मान्छे खटाइसकेका छौँ, विपद प्राधिकरण गृह मन्त्रालयबाट गएर अस्ति 8-10 दिनसम्म बसेर यो कामहरूलाई व्यवस्थित गर्न गरिदिएर पनि आउनु भएको छ र यो चाहिँ स्थानीय तहको क्षमतासँग जोडिएको विषय छ, उहाँहरूको स्वभावले क्षमता कमजोर छ हामी सबैले बुझेको विषय छ, त्यो क्षमता बढाउनको लागि हामीले प्रयत्न गरिराखेका छौँ र बाहिरबाट सपोर्ट गरिराखेका छौँ, यसको प्रभावकारिता वृद्धिको अबको बाटो हामीले सोच्ने ठाउँ भनेको स्थानीय तहको क्षमता वृद्धि हो भन्ने कुरामा अब यकिन भएको छ।
आदरणीय श्रोता, हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर्सम्वादमा छौं, अन्तर्सम्वादमा आज हामी चिसो दिनदिनै बढ्दै गएको छ। त्यसमाथि भूकम्पका कारण घर बाहिर रहन बाध्य भएका जाजरकोट, पश्चिम रूकुम र बझाङ सहितका जिल्लाका स्थानीय थप प्रभावित भएका छन्। चिसोको पछिल्लो प्रवृत्ति, रोकथामका उपाय र सरकारले गरिरहेको प्रयासका विषयमा अन्तर्सम्वादमा केन्द्रित छौं। पहिलो चरणमा मौसमविदसँग कुराकानी गर्यौं भने दोस्रो चरणमा हामीसँग राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्का हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गरिरहेका छौं। प्रवक्ताज्यू, अब जस्तो चिसो बढ़िरहेको छ, तराईका जिल्लाहरूमा शीतलहर, त्यसै गरी अब हिमाली र पहाड़ी उच्च क्षेत्रहरूमा हिमपात हुनेको चाहिँ यो चाहिँ भनौँ न एक हिसाबको निरन्तरता नै हो चिसोमा, र त्यसले जनधनको क्षति पनि गर्ने गरेको छ। त्यसमाथि अब यो बेला आगलागी लगायतका अन्य विभिन्न भनौँ न अब कसैले आगो ताप्दा, कसैले चाहिँ हिटर बाल्दा, यी यावत कुराहरूमा पनि हाम्रो जनधनको क्षतिहरू हुने नै चाहिँ यो भनौँ विगतदेखि भइ नै रहेको छ। अब यसलाई न्यूनीकरण गर्ने सन्दर्भमा गरिरहेका प्रयास र यदि भइहाल्यो भने त्यसबाट चाहिँ जोगाउने सन्दर्भमा गरिएका प्रयासहरू के छन् त, अन्त्यमा भनिदिनुहोस् न।
अब वास्तवमा चिसोको मौसम सुरु भयो, हिमाली क्षेत्रमा हिमपात हुन्छ, त्यसबाट पनि पर्याप्त चिसो हुन्छ। अनि तर हिमाली क्षेत्रमा हिमपात हुन्छ, चिसो हुन्छ, त्यहाँको चाहिँ एडाप्टेसन क्यापासिटी बढेको अथवा त्यो फरक खालको संस्कारको विकास भएको छ, त्यसको प्रभाव कम सुनिन्छ बाहिर सुन्दा। तर अब तराईमा चाहिँ चिसोका कारणले शीतलहर चल्छ र त्यो शीतलहरको प्रभाव बढी पर्ने गरेको यो बाहिर बढी आउने गर्दछ। र यो तराईमा चाहिँ अब केही समयपछि तातो सुरु हुन्छ, त्यो तातोको प्रभाव पनि सबभन्दा बढी पर्छ। यो चाहिँ यो ग्याप ठुलो हुने, छोटो समयमा शीतलहर पनि हुने, अलिकति समयपछि तातो लहर पनि चल्ने, यो दुईटा एकदमै विपरीत परिस्थितिबाट गुज्रिनुपर्ने हुन्छ। त्यसैले यो सन्दर्भमा चाहिँ अब नीतिहरू हुनुपर्ने भन्ने हिसाबबाट यहाँले कुराहरू राख्नु भएको छ। सबै स्थानीय तहहरूले योजना, आफ्नो आफ्नो योजना बनाउनु पर्ने गरिकन हामीले गत वर्षदेखि निर्देशन दिएका छौँ, यसको लागि अनुरोध पनि गरेका छौँ, कतिपय ठाउँहरूमा सपोर्ट पनि गरेका छौँ। यो के हुन्छ भने देशैभरि हुने कुरा, जस्तो मनसुन देशैभरि हुन्छ, राष्ट्रिय रूपमा हामी योजना बनाउँछौँ, तर शीतलहर एउटा निश्चित ठाउँमा तराईको भूभागमा मात्रै हुन्छ, हिमपात हिमालमा मात्रै हुन्छ लगायत यी मध्येका केही कुराहरू चाहिँ निश्चित ठाउँहरूमा मात्रै हुन्छन्, र यी कुराहरू चाहिँ स्थानीय तहहरूले योजना बनाएर यसलाई सम्बोधन गर्नुपर्छ। त्यो योजना बनाउन र त्यो सम्बोधन गरिने कुराहरूमा कहिलेकाहीँ साधन स्रोतको सम्बन्धमा केन्द्रले सपोर्ट गर्नुपर्ने हुन्छ, र त्यो सपोर्ट चाहिँ अब केन्द्रले उपलब्ध गराइ पनि आएको छ। यो चाहिँ उयो अघि मैले भने जाजरकोट भूकम्पको सन्दर्भमा अहिले धेरै एकदम हताहतीको अवस्थामा पुगेपछि हामीले जबरजस्त क्षमता वृद्धि गर्नु परेको छ, बाहिरबाट लगेर पनि क्षमता त्यहाँ रोक्नु परेको छ। त्यस्तै परिस्थिति चाहिँ अब स्वाभाविक रूपमा विकास गर्न नसकिने रहेछ। अब यो स्थानीय तहको क्षमता बढाउँदै लगेर यसलाई पनि सम्बोधन गर्नुपर्छ, यो नै हाम्रो अहिलेको राष्ट्रिय नीति हो।
प्रवक्ताज्यू, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हजुर धन्यवाद। यो जाडो मौसममा हुने हाम्रा चाहिँ सामाजिक सञ्जालहरू छ, यो एनडीआरआरएमएको, त्यसमा के गर्नुपर्छ यो चिसो लहरबाट बस्ने भन्ने सन्दर्भमा पर्याप्त सामग्रीहरू राखिएको छ, त्यो हेरिदिन सुनिदिन र अवलम्बन गरिदिन पनि म हार्दिक अनुरोध गर्छु। धन्यवाद, नमस्कार।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्का। हामीले अन्तर्सम्वादमा आज भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवासको निर्माण लगायतका विषयमा कुराकानी गर्यौं। निर्धारित समय सकिएको छ। प्राविधिक मित्र शंकर भण्डारी सहित सन्तोष रेग्मी विदा हुन्छु। नमस्कार।